नमस्कार, रेडियो कार्यक्रम देश परदेशमा तपाईँलाई प्रेम छेत्रीको स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजय एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ विजय एफएम 101.6 रेडियो कावासुती, सामुदायिक रेडियो परासे, रेडियो मध्यबिन्दु एफएम, सामर्थ्य एफएम र रेडियो सुनवलबाट यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि समावेश गर्छौं। आजको देश परदेश कार्यक्रम वैदेशिक रोजगारीले नेपाली समाजमा ल्याएको मनोसामाजिक समस्या र त्यसलाई कम गर्न भइरहेका कामका विषयमा केन्द्रित छ। देशभित्र भइरहेको परिवर्तन र सामाजिक दबाबीच आफन्त टाढा हुँदा नेपाली समाजमा चिन्ता, तनाव र मनोसामाजिक समस्या बढिरहेका छन्।
केही बुझ्नै सकिया छैन कि त्यसलाई त अन्न जाम्तनी हिँड खोज गर्न भन्दा पनि मलाई के भन्छ जात मात्रै भन्छु।
बढ्दै गएका मनोसामाजिक समस्यामा पर्नेमा सबैभन्दा धेरै महिला छन् र कतिपय महिलाले यस्ता समस्यामा परामर्श र उपचार पाएका छन्। आज हामी परामर्श र उपचार पाएका नवल परासीका केही महिला र पुरुषका कुरा सुनाउनेछौँ।
मेडिकल कलेज पग्लिएमा गए, 20-22 दिन भर्ती थिए, एडमिट गर्यो, त्यसपछि सन्चो छ, अहिले केही छैन।
अनि मनोसामाजिक समस्यामा परेका व्यक्तिका समस्या कम गर्ने उपायबारे नवलपरासीका मनोसामाजिक परामर्शकर्ता राम बरालका कुरा सुनाउनेछौँ। उहाँले हामीसँग समस्याका कारण आत्महत्या गर्ने सोचमा पुगेका व्यक्तिलाई त्यो निर्णय परिवर्तन गराउँदाको क्षण पनि सुनाउनु भएको छ।
मलाई चाहिँ अहिले जस तपाईँले गर्दा चाहिँ म बाँचेँ सर, नत्र म चाहिँ एकदम 100% म चाहिँ मर्नेवाला नै थिएँ, सायद मर्थे पनि होला भन्ने कुरासम्म सेयर गर्नुभएको थियो।
तर कार्यक्रम सुरु गरौँ हप्ताभरिका ताजा खबरहरूबाट। खबरका साथमा हुनुहुन्छ साथी सृजना नेउरे।
युएईले भिजिट टुरिस्ट भिसामा कडाई गर्ने भएको छ। भिजिट टुरिस्ट भिसामा आएकाहरूले युएईको बसोबासको नियम उल्लङ्घन गरेको पाइएको भन्दै यस्तो भिसा जारी गर्न कडाई गरिने युएईले जनाएको छ। आपराधिक गतिविधि रोक्न भन्दै युएईले भिजिट टुरिस्ट भिसामा कडाई गर्न लागेको हो। 1 अगस्तदेखि 31 अक्टोबर अर्थात् गएको साउन 16 गतेदेखि आउँदो 14 गतेसम्म युएईले दिएको आम माफीको समयमा अवैधानिक रूपमा रहेका विदेशी नागरिकले वैधानिक बन्न वा स्वदेश फर्कन पाउनेछन्। जोडनका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालले नेपाली नागरिकका लागि रोजगारीका अवसर उपलब्ध गराउन जोडनलाई अनुरोध गर्नुभएको छ। जोडनको परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग भएको छलफलमा राजदूत अर्यालले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा अगाडि बढाउने लगायतका विषयमा समेत छलफल भएको नेपाली दूतावास कायरोले जनाएको छ। साथै राजदूत अर्यालले जोडनका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनु भएको छ। राजा हुसेनले राजदूत अर्यालको कार्यकालमा दुई यसबीचको सम्बन्ध अझ सुदृढ भन्ने विश्वास व्यक्त गर्नुभयो। मलेसियाले स्वदेश फर्किन दिएको समयावधि सकिएपछि अवैधानिक रूपमा बसिरहेकाहरू पक्राउ व्यापक प्रहरी परिचालन भएको छ। प्रहरी परिचालन भएसँगै विभिन्न कम्पनीमा पुगेर प्रहरीले खान तलास गरिरहेको छ। सन् 2014 2018 अगस्त 31 भित्रमा 8 लाख अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदार स्वदेश फर्किएको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ।
हप्ताभरिका वैदेशिक रोजगार गतिविधिपछि अब लागौ आजका मुख्य विषयतिर। सरकारले युवालाई कामकै लागि बाध्य भएर विदेश जाने वातावरण अन्त्य गर्ने भन्दै विभिन्न योजना ल्याइरहेको छ। तर कामको खोजीमा विदेश जाने युवाको संख्या घट्ने गरी कुनै कार्यक्रम लागू भएको पनि छैन। युवाले पठाएको रेमिटान्सको योगदान देशको अर्थतन्त्रमा पनि गतिलै छ, तर वैदेशिक रोजगारीबाट पैसा मात्र भित्रेको छैन, विभिन्न समस्या पनि घर घरमा छिरेका छन्। त्यस्तै मध्येको एउटा समस्या हो मनोसामाजिक समस्या। विदेश जाने अधिकांशको योजना कमाउने अनि परिवारको आर्थिक अवस्था सुधारेर घर फर्किने हुन्छ, तर सबैले सोचेको जस्तो हुँदैन। कुरा पैसाको मात्र होइन, घरबाट हिँड्दा सोचेको जस्तो नभएपछि त्यही कुराले तनावमा पर्ने र मानसिक समस्यामा पर्नेहरूको संख्या बढ्दै गएको छ। हुन त अहिलेसम्म कुनै पनि निकायले आधिकारिक रूपमा वैदेशिक रोजगारीमा गएका कति व्यक्ति मानसिक समस्यामा परेर फर्किए भन्ने तथ्याङ्क राखेको छैन, तर हरेक गाउँमा यस्ता समस्या भएका मानिसको संख्या बढ्दो छ। नवलपरासीकी नाम परिवर्तन गरिएकी राधाका 10 जना दिदीबहिनी, परिवार ठुलो, कमाउने बुवामा मात्रै। त्यसैले राधा 70 वर्षकै हुँदा साउदी जानुभयो। दुईपटक तीन तीन वर्ष बसेर घर फर्किँदासम्म राधाको अवस्था ठिकै थियो, तर तेस्रो पटक गम्भीर मनोसामाजिक समस्यामा परेर फर्कनुभयो। सुरुकै चरणमा भएर गम्भीर प्रकारको समस्या पनि परामर्श र उपचारपछि ठिक हुने थियो, तर राधाको समस्या परामर्श र उपचारलाई नमान्ने तहमा पुगेको थियो। राधा अहिले परिवारका कसैसँग पनि राम्रोसँग बोल्नुहुन्न, कोठाबाट बाहिर पनि निस्कन खोज्नुहुन्न, छिमेकी वा अरू कोही पुग्यो भने उहाँ झम्टिन खोज्नुहुन्छ। केही दिन अघि राधाको घरमा पुग्दा उहाँ त्यस्तै अवस्थामा हुनुहुन्थ्यो।
घरमा कोही थिएनन्, राधा कोठामा सुतिरहनु भएको थियो। कुरा गर्न सकिन्छ कि भनेर हामीले उहाँलाई बोलायौँ, तर ओछ्यानबाट उठ्नु भएन। यस्तो जवाफ दिनुभयो, उहाँको यो अवस्था अहिलेदेखिको होइन। उहाँको बोल्ने खाने अनि परिवार र छिमेकीसँग गर्ने व्यवहारको ठेगान नभएको झन्डै 3 वर्ष भइसक्यो। राधा कि छिमेकी
अब पहिला त अब राम्रै थिए के र विदेश नजाँदाखेरि राम्रै थियो, गएर आउँदा नि राम्रै थियो, अलिक तिन फेर भयो गएर आएको, अलिक तिन फेरको बिचमा हो कि यस्तो भएको। हामीसित झगडा त केही पनि गर्नुभएको थिएन पहिला, अहिले त बोल्ने होइन, अब त्यत्तिकै हिँड्नुहुन्छ, हिँड्ने बस्ने कसैलाई पनि गएको रुचाउनु हुने त्यस्तै हो। त्यही अरबी भाषामा के बोलेको अब हामीले बुझ्दैनौँ, फेरि अब के भनेको अब के थाहा, अब त्यस्तै अरबी भाषामा बोल्ने गाली गर्ने के गर्ने, बा आमालाई नि गाली गर्ने, दिदी बहिनीलाई नबोल्ने। पहिला त भाती नखाएर 2 महिना त ढोका लाएर भित्रै कोठाको कोठाइ रातभरि नि दिनभरि कोठाको कोठामै गरेको, अनि पछि फेरि पछि दिदीहरूले आमाले पकाएर दिँदाखेरि खाने, अनि अहिले भात त खान्छ, त्यही कपडाहरू फेर्दैन नुहाएन त्यस्तै।
विदेश जानु अघि मात्र होइन, दुईपटक घर आउँदा पनि राधाको अवस्था यस्तो थिएन, तर तेस्रो पटक साउदी गएकी राधा उतैबाट बिरामी भएर फर्कनुभयो। परिवारले उहाँ बिरामी भएको थाहा पाएन। बिरामी छोरी काठमाडौँ आइसकेपछि मात्रै अस्पतालमा रहेको खबर पायो परिवारले। अस्पतालमा रहेकी राधालाई बुबाले खबर पाएकै दिन काठमाडौँ आएर भोलिपल्ट घर पुर्याउनु भयो, तर उहाँ पहिला कि जस्तै हुनुहुन्न थियो।
हामीले त उहाँ आएको उहाँ त्यहाँ लिएर भराना गरेको 3 हप्ता पुरा पुगेर 4 हप्ता बल्ल थाहा पाएको हो। हामी त आइछ भन्ने थाहा पनि भएन क्या, हामीलाई त लिएर यहाँ लिएर भराना गरेर अनि ऊ होसमा आउने भएपछि बल्ल काठमाडौँबाट फोन आयो कि, बाउ घर हुनुहुन्न त तिखेर आयो कि फोन, त्यहाँ त सोध्नुभयो। सोधेपछि हजुर को हुनुहुन्छ भन्नु, म फल्ला हो, हजुरको नाम के हो, मेरो लीला हो, थर के हो भन्नुभयो, मेरो यो थर हो भने, त्यहाँ त शान्ति भन्ने तपाईँको छोरी हो भन्नुभयो, अँ भने, नढाँटेर भन्नुहोस् खा पक्कै हो त तपाईँको छोरी भने भन्दा हो। त्यस बाउ कहाँ, बाउ त खै गाउँतिर जानुभएको छ के हो खाना खाएर भने, त्यसो भने बाउ आएपछि बाउलाई फोन दिनु होला, हामीले यहाँबाट गर्छौँ बाबुलाई फोन दिनु होला भनेर राख्नु खोज्नु भयो। ठ्याक्क फेरि बाउ आउनु भयो अनि बाउलाई दिएँ, बाउलाई दिएपछि बाउ बोल्नुभयो, बोल्नुभयो त्यहाँ त च्याप बोल्दै, उहाँ बोल्दा बोल्दै च्याप फोन खोसिन्छ र बोली अनि बेसीरै रोयो के बाउसित, बाबा मलाई ल्याउनु आइज, ए बाबा मलाई छिटो ल्याउनु आइज भन्दै रुँदै गरी। त्यहाँ त बाउले बाहिरै बाहिरैबाट को कोसम्म पैसा मागेर त्यहाँ त 3 बजे ल म आइपुगेँ, म यहाँबाट हिँडेँ नाच भन्नुभयो। त्यहाँ त 3 बजे 3-4 बजे यहाँबाट जानुभयो, त्यहाँ त भोलिपल्ट भोलिपल्ट आउनुभयो कि पर्सिपल्ट आउनुभयो लिएर, त्यहाँ त ठ्याक्क त्यहाँभित्र यता डरमा पर्ने थियो आएर एकै फेर आमा भनेको हो मलाई, त्यहाँदेखि अह आजसम्म न आमा न बा, त्यति एकै फेर भनेको त्यही भित्र पर्दा आमा भनेर बोलाइकियो। त्यहाँबाट आमा पनि छैन, बा पनि छैन, केही पनि छैन। उतातिर त आउँदाखेरि त यस्तै बोल्दा बोल्दै बोल्दा बोल्दै भक्लकै ढलेपछि त ठ्याक्कै पानी छम्किने क्या, यो कप ताउ कहाँ पानी ठोक्नु पर्थ्यो कि, पानी ठोकेर उठाउने, त्यहाँ त राम्रै बोल्ने।
बेला बेला बेहोस भएपछि पानी छर्किएर उठाउनु पर्ने राधालाई नयाँ घर बनाउने विषयमा गरिएको कुराले समस्या थपियो।
जिउ भातेर 5 गोठाको घर पनि उठाइदिएछौँ क्या, अनि उसले भने ठेक्का दिने, बाउले भन्नुभयो होइन छोरी ठेक्का नदिने, ठेक्का दिने पैसाले त मैले दिन गन्ती लाएँ भने तिनवटा खेत्रा थुच्छु नि, तँलाई थाहा त छैन, तिनजना खेत्रा आउँछन् हेर ठेक्का दिने पैसाले भन्नुभयो, होइन छोड्दे ठेक्का दिने भनेर भनेको थिएँ मैले पनि भने छोडिदिनु, तर तँ ढलाइ गरे गरेर भ्याएपछि तँ झन् खत्तम भयो।
उहाँलाई उपचारका लागि भरतपुरसम्म पुर्याइयो। डाक्टरले तालुको भागमा साना साना चोट दिएको बताए। त्यसपछि मात्रै पहिलोपल्ट जाँदा नै साउको छोराले हिर्काएको थाहा भयो। पहिलोपटक बिदामा घर आउँदा त्यो कुरा सुनाउनु भएको थियो राधाले, तर त्यसको असर तीन वर्षपछि कसरी बढ्यो परिवारले पत्तै पाउन सकेन। डाक्टरले औषधिले समस्या कम हुने बताए, तर राधाले औषधि मुखमा हाल्नै नमानेपछि घर फर्काइदिए, जसले गर्दा उहाँको समस्या जस्ताको त्यस्तै छ।
केही बुझ्नै सकिए छैन कि त्यसलाई त, अन्न जाम्तनी हिँड खोज गर्न म भन्दा पनि मलाई के भन्छ जात मात्रै भन्छु। अब अरूहरूले भन्छन् चरप चुरुप बाँधेर यसलाई लिएर गुवाई हुन्छ भन्छन्, अब बान्न जाने हो भने जे भेटाउँछु त्यसैले हान्छु, त्यहाँ नजिकै जान सकिन्न।
वैदेशिक रोजगारीमा जाने व्यक्तिमध्ये राधाको जस्तै समस्या भएर फर्किनेहरू बढेपछि सुरक्षित आप्रवासन परियोजना सामीले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र अथवा सिएमसी नेपालसँग मिलेर समस्यामा परेका व्यक्ति र उनीहरूका परिवारलाई परामर्श दिने काम गरिरहेको छ। परामर्शपछि आवश्यक परेकाहरूलाई अस्पताल पनि पठाउने गरिएको छ। सन् 2013 खोटाङ र सर्लाईबाट सुरु भएको यो कार्यक्रम अहिले सामीले परियोजना सञ्चालन गरिरहेका रामेछाप, धनुषा, धादिङ, लाली, नवलप्रासी, सिन्धुपाल्चोक र नुवाकोटमा सञ्चालन भइरहेको छ। अहिलेसम्म 2,999 जनालाई समूहमा परामर्श दिएको केन्द्रले जनाएको छ। वैदेशिक रोजगारीका कारण पीर चिन्ता लिने समस्यामा रहेका 1,419 जनालाई परामर्श दिएको सिएमसीले 57 जनामा कडा खालको मानसिक रोग नै रहेको भेट्टायो। त्यस्तै यी 9 जिल्लामा 147 जनाले आत्महत्याको प्रयास गरेको संस्थाको तथ्याङ्कले देखाउँछ। मनोविदहरू यस्ता समस्यालाई सामान्य र जटिल भनेर अर्थाउँछन्। चिन्ता लिने, निन्द्रा नलाग्ने जस्ता लक्षण सामान्य हो। शरीरको ख्याल नगर्ने, मर्ने सोच आउन थालेपछि भने जटिल भएको मानिन्छ। जटिल अवस्थामा पुगेकाहरूलाई उपचारसँगै परामर्श गर्दा समस्या ठिक हुन्छ। यसरी नै ठिक भएका सञ्जय यादवलाई भेटेर तयार पारिएको रिपोर्ट अबको पालोमा।
नवलपरासीकै हरपुरका सञ्जय यादव पनि विदेशबाट समस्यामा परेर फर्किनुभयो। प्रहरीको जागिर द्वन्दकालमा एक दिन धेरै घर विदामा बस्दा गयो। जागिर खोसिएपछि कतार हानिएका सञ्जयले दुईपटक गरेर 39 महिना त्यतै बिताउनु भयो। तलब नबढेपछि कतार सधैँका लागि छोडेर फर्किएका सञ्जय एक वर्ष घर बसेर मलेसिया जानुभयो। तर त्यहाँ पुगेको केही समयपछि उहाँलाई समस्या हुन थाल्यो। बस्नै नसक्ने भएपछि कम्पनीलाई भनेर उहाँ घर फर्किनुभयो।
नेपालबाट मान्छे थिए, नेपालीहरू धेरै रेकर्डिङ बजाउँछन्, रातभरि निद्रा लाग्दैन, मान्छेको आवाज सुनेर निद्रा लाग्दैन। अनि त्यसपछि नसकेर एक वर्ष जति बसेँ। त्यहाँबाट कम्पनीसित मैले भने यसो छ, म बिरामी छु, म जान्छु घर, अनि भिसा टिकट उकट काट्दियो आइयो।
के हुन्थ्यो तपाईँलाई त्यस्तो, अब त्यो आवाजहरू सुन्दा झर्को भइरहने अथवा दिक्क लाग्ने के हुन्थ्यो त?
दिक्क हुन्थ्यो मान्छे।
घर फर्किएपछि सञ्जयले अनौठो व्यवहार देखाउन थाल्नुभयो। जहाजको आवाज सुन्ने बित्तिकै आत्तिँदै कुद्ने सञ्जयले दारी पालेको मान्छे पनि देख्नै हुँदैनथ्यो। मलाई मार्न आयो भन्दै कुदिहाल्नुहुन्थ्यो। परामर्शका लागि पुगेका परामर्शकर्ताहरूलाई देखेर पनि सञ्जय घर छोडेर भाग्नुहुन्थ्यो। सञ्जयकी आमा दुर्गावती यादव
कहाँ बोले,
जब इन्द्रेणी समाजी विकासमा संस्थाबाट दुईजना बहिनीहरू आउनुहुन्थ्यो परामर्श गर्नको लागि, भेटघाट परिवारमा गर्नको लागि, त्यति बेला छोराले भन्थ्यो दुईवटा आइमाई आइरहेछन्, मलाई चाहिँ मार्नलाई हो कि अथवा के गर्नलाई, मलाई एकदम डर लाग्छ, त्यही भएर घर छोडेर भाग्छु भन्थ्यो छोराले।
तर मनोसामाजिक परामर्शसँगै औषधि पनि खान थालेपछि सञ्जय अहिले पहिलाको जस्तो हुनुहुन्न। परामर्शकर्ताहरू भन्छन् उहाँ पुरै ठिक हुनुभएको छैन, तर सञ्जय भने आफू पुरै ठिक भइसकेको महसुस गरेको सुनाउनुहुन्छ।
मेडिकल कलेज पग्लिएमा गएँ, 20-22 दिन भर्ती थिएँ, एडमिट गरेँ, त्यसपछि सन्चो छ, अहिले केही छैन।
मनोसामाजिक समस्याबारे कुरा भइरहेको कार्यक्रम देश परदेशमा यसअघि हामीले सुन्यौं विदेशबाट मनोसामाजिक समस्यामा परेर फर्किएकी राधाको अवस्था र परामर्शपछि ठिक भएका सञ्जय यादवको अनुभव समेटिएको सामग्री। समस्यामा पर्नेहरू मात्रै छैनन्, परामर्श र उपचारपछि ठिक भएकाहरू पनि छन्। नवलपरासीकै सरावल गाउँपालिका चार बडसारकी सोमरी केवटका श्रीमानको कतार पुगेको 14 महिनामा मृत्यु भयो। आर्थिक अभाव त छँदै थियो, परिवारको अभिभावक पनि गुमाएपछि सोमरी केवट एकोहोरो हुने चिन्ता मात्रै लिइरहने हुनुभयो। इन्द्रिणी सामाजिक विकास मञ्चका मनोसामाजिक परामर्शकर्ताले 28 हप्ता परामर्श दिएपछि अहिले उहाँ पुरै ठिक भइसक्नु भएको छ। सोमरीले उति बेलाका पीडा र परामर्शपछि फेरिएको अवस्था हामीलाई सुनाउनु भएको छ।
3 सालको छुटका लौन्डा हो गेल, 8 सालको बडका लौन्डा, 6 सालको
कान्छो छोरा 3 वर्षको हुँदाखेरि श्रीमान विदेश जानुभएको, माइलो चाहिँ 6 वर्षको अनि अर्को चाहिँ जेठी चाहिँ 8 वर्षको हुनुहुन्थ्यो। अनि 12 वर्ष पछि चाहिँ श्रीमानलाई यो घटना भएको, मृत्यु भएको।
1.5 वर्ष गइन, यसै जेठ सालभर भइल, ओकर बाद गान रह कुन महिना रहल है, कुवार रहल है, कुवारमे तऽ
कतार गएको जेठमा 1 वर्ष हुन्थ्यो र असोजमा चाहिँ त्यस्तो घटना भएको, उहाँ चाहिँ बित्नुभयो।
हामी मनसे थम्के एकदम कुछु नै ठिक लगत रहल है, सब न लैके फैके ठिक लगत रहन, न केहू न गाउँ गढी न घरके मनै केहू नै, हामी केहू नै लौकत रह।
श्रीमानको त्यस्तो घटना भएपछि 15 दिनपछि सब आयो, सब आइसकेपछि म चाहिँ होसमा थिएन, के भइरहेछ कस्तो भइरहेछ मलाई केही पनि थाहा हुन्थेन, बच्चा बच्ची के गरिरहेछन्। घटना भइसकेपछि त्यसपछि मलाई त्यो न त मलाई बच्चाप्रति माया लाग्थ्यो, न त गाउँघरको कसैसँग कुरा गर्न मन थियो, न त उनीहरूलाई देखेर मलाई राम्रो लाग्थ्यो, न त आफ्नै घरहरू राम्रो लाग्थ्यो, मलाई केही पनि राम्रो लागेको थिएन। जुन दिन सब आएको थियो चाहिँ त्यो दिन चाहिँ इन्द्रिणी सामाजिक विकास मञ्चबाट चाहिँ सुमित्रा चौधरी आउनुभएको थियो भेट्न, तर उहाँ आउँदाखेरि मलाई चाहिँ को आउनुभएको कहाँबाट आउनुभएको केही पनि मलाई थाहा थिएन, म एकदमै बेहोस अवस्थामा थिएँ, अचेत अवस्थामा थिएँ। मान्छे आएको देखेको थिएँ तर चाहिँ अनुहारहरू त्यति मलाई ख्याल भएको थिएन, मैले उहाँलाई चिन्न चाहिँ गाह्रो भइराखेको थियो।
वा 1-2 महिना तपाईँ
1-2 महिनासम्म मलाई त्यस्तो चाहिँ भइरह्यो।
जब आउत रहने भेट गरे तब त थोडा बढिया लगत रहला, ठिक लगत रहला, ओकर बाद फेर गइले बाद ना ठिक लगत।
उहाँ सुमित्रा मिस आउँदाखेरि आएको बेलामा 1-2 घन्टा कुरा गर्नुहुन्थ्यो, त्यति बेला मलाई एकदमै मन हल्का हुन्थ्यो, राम्रो लाग्थ्यो, र उहाँ गइसकेपछि फेरि मलाई चाहिँ त्यही अधेरो जस्तो महसुस हुने, कतै पनि केही पनि त्यस्तो बच्चा बच्चीलाई पनि मलाई त्यति ख्याल गर्थेन, एकदमै गाह्रो महसुस हुन्थ्यो, तर उहाँ भइन्जेलसम्म कुरा गर्दाखेरि मलाई चाहिँ राम्रो लागिराखेको थियो। त्यति बेला मैले खाना खान्थेन, एकदमै गाह्रो सुत्नुलाई पनि एकदमै गाह्रो हुन्थ्यो, अनि बच्चा बच्चाहरूलाई पनि ख्याल गर्नलाई पनि एकदमै मलाई गाह्रो हुन्थ्यो। पछिबाट उहाँ आएर कुराकानी गरेपछि चित्रहरू बनाएर देखाएपछि तपाईँ नै हुनुभएन भने बच्चा बच्ची कसरी बच्छन् होला, त त्यहाँ आत्मा त्यहाँ गएर रोयो भने अनि त उसको आत्मा तपाईँहरूलाई देख्दाखेरि उसलाई कस्तो होला, होइन, समयमै खानुपर्छ, समयमै सुत्नुपर्छ, शरीरलाई ख्याल गर्नुपर्छ, यस्ता धेरै कुराहरू सिकाउनु भयो, मलाई धेरै सहज भयो, र पछि पछि आफैले मैले उहाँको कुराबाट चाहिँ मैले आफूले धेरै परिवर्तन भएको पनि पाएँ, मलाई चाहिँ धेरै खुसी लाग्यो। कति कहाँ जैसे कि आपके जैसे पहिले त जब बात भइल आप जैसे बताइहाल्नु जाने अभिनव आपके दिनचर्या चाहिँ कैसन लागेला, कैसे के अपन घर पर केना के याद आवेला, उ बात कहिके चल गइलिन तो कैसन लागेला, आप समझेलु कि नहीं उनके?
समझे नी, बहुत समझे नी, समझती यार जात रहनी कहाँ कहनी मैंने आओ तीन तपस्या गोर के बैठल रहनी मैंने या भाई मैं या भाई मैं तब मारे अगोरत रहनी, हमें बहुत खुशी होला जब सुन जानी कि मैंने आओ तीन।
अगर हमारे से आपके भेंट नहीं भेल तो कैसन रहता?
तो बहुत हमें बहुत बेकार लगा,
बहुत बेकार लगा,
भेंट नहीं भइल तो बहुत बेकार लगा, एक मारे हम तो उधर मिस कॉल मारत रहनी का बात भइल कितना टाइम हो गए।
सुमित्रा मिससँग मैले नभेटेको भए मेरो जिन्दगी अहिले पनि त्यस्तै बेकार हुन्थ्यो, एकदमै गाह्रो अवस्थामा हुन्थ्यो, तर उहाँसँग भेटिसकेपछि मलाई चाहिँ एकदमै सहज महसुस भयो, मैले धेरै सम्झन्छु उहाँलाई। आज म अन्त्यतिर काममा गइरहेको थिएँ तर तपाईँ आउँदै हुनुहुन्छ भनेर थाहा पाइसकेपछि म मिसकल हानेर पनि मैले तपाईँलाई चाहिँ पर्खिरहेँ, गइनँ उतातिर काममा, आज भेट गर्न आउनुभयो मलाई एकदमै खुसी लागिरहेको छ।
समस्याका कुरापछि यो समस्याबाट बाहिर निकाल्ने व्यक्ति अथवा मनोसामाजिक परामर्श दिने मानिसका कुरा गरौं। राम बराल नौलुप्रासीको काउसतीमा रहेको हिमालयन सामुदायिक विकास मञ्चले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाको मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ। उहाँले परामर्श दिएपछि सामान्य समस्याबाट छुटकारा पाउनेहरू त धेरै छन्, तर उहाँले आत्महत्या गर्ने निर्णय गरिसकेकाहरूलाई पनि परामर्श दिएर निर्णय परिवर्तन गराउनु भएको छ। कसरी गर्नुहुन्छ त राम बराल यस्तो काम, सुनौ उहाँको अनुभव उहाँकै आवाजमा।
विगत 4 वर्षदेखि यो वैदेशिक रोजगारको क्षेत्रमा म काम गरिरहेको छु। वैदेशिक रोजगारको पाटो धेरै मध्येको मैले काम गर्ने चाहिँ मनोसामाजिक समस्यामा परेका परिवारहरूलाई भेट्ने परामर्श गर्ने कामहरू हो। मैले विशेष गरी वैदेशिक रोजगारको कारणले मानसिक स्वास्थ्यमा समस्या परेका परिवारहरूलाई भेट्ने, उनीहरूलाई पुनर्जीवनमा फर्काउने परामर्श गर्ने काम चाहिँ गर्छु। मैले कस्तोसम्म केस भेटेछ भने 2072 साल जो भूकम्पपछि एउटा काउसती नगरपालिकाभित्रकै एउटा कस्तोसम्म केस भेटेँ भने उनको आमा र उनी चाहिँ म चाहिँ साइबरमा गएर बसिरहेको थिएँ। त्यो साइबरमा चाहिँ उहाँहरूले चाहिँ मेरो श्रीमानले मलाई स्वीकारेको पनि छैन, लालछाना लगाउँछ, मलाई सासु ससुराले अमाजुहरूले पनि लालछाना लगाउँछन्, म चाहिँ अब बाँच्नु बेकार छ, बर यिनीहरूसँग जुन्न भन्दा म मर्छु भन्ने हिसाबले उहाँ चाहिँ मेरो बिहा खिचेको चक्काहरू छ, यो चक्कालाई चाहिँ योलाई चाहिँ म एकचोटि सिडी बनाएर हेर्छु, अब मर्ने हो मेरो दुलालाई चाहिँ, म अन्तिम पटक हेर्छु, मेरो बिहा हेर्छु, त्यसपछि म सुसाइड गर्छु भन्ने हिसाबले सोचेर त्यो साइबरमा चक्का लिन आउँदाखेरि त्यो साइबरको मान्छेले चाहिँ उहाँ तपाईँ त वैदेशिक रोजगारमा काम गर्ने मान्छे होइन, उहाँहरूलाई एकदम ठुलो प्रब्लम परेर रहेछ, तपाईँले समाधान गरिदिनु मिल्दैन भनेर सेयर गर्ने बित्तिकै त्यो बहिनीलाई त्यो साइबरबाटै मैले चाहिँ ए ल बहिनी ठिक छ, अन्त हामी तपाईँको समस्यामा चाहिँ पुरै सपोर्ट गर्न त सक्दैनौँ, तर तपाईँको समस्या के रहेछ हामी चाहिँ बुझ्न चाहन्छौँ भन्ने त्यो बहिनीलाई चाहिँ मैले केस चाहिँ लिएँ कि। त्यो बहिनीलाई चाहिँ पटक पटक मैले कम्तीमा पनि 5 पटक भेटेँ, अनि बहिनीसँग मेरो त्यो दिन चिनाजान भयो। चिनजान भइसकेपछि त्यो बहिनीसँग मैले एउटा सम्झौता गरेका थिएँ, त्यसपछि हामी अर्को एउटा ठाउँमा गएर बस्यौँ, त्यो बहिनी र उहाँको आमा हुनुहुन्थ्यो सँगै, एउटा सम्झौता गऱ्यौँ, बहिनी 72 सालमा तपाईँ मसँग वैशाखमा भेट्दै हुनुहुन्छ, 73 साल वैशाख यति गतेसम्म यदि तपाईँ बाँच्नुहुन्छ भने म चाहिँ तपाईँसँग पटक पटक भेटेर तपाईँको समस्यामा चाहिँ कुरा गर्छु है, समाधान गर्छु भन्ने कन्फर्म त छैन, तर तपाईँको विषयमा चाहिँ म चाहिँ तपाईँसँग कुरा गर्छु ओके, यदि तपाईँ 1 वर्ष मलाई टाइम दिनुहुन्छ भने, तर तपाईँ यदि मलाई 1 वर्ष टाइम दिनुहुन्छ भने तपाईँ 1 वर्ष बाँच्नु पऱ्यो भन्ने हिसाबले मैले कुरा गरेपछि उहाँ बिए फर्स्ट इयर पढ्दै हुनुहुन्थ्यो, उहाँले चाहिँ अब श्रीमानको टर्चर र सामाजिक लालसनाले गर्दा त्यो पढाइ चाहिँ छोड्नु भएको थियो, तर एसएलसी के अरे प्लस टू चाहिँ पास गर्नुभएको थियो। उहाँले मैले कम्तीमा 3 भिजिट गरिसकेका थिएँ, 3 भिजिट गरिसकेर उहाँको सबै भावनात्मक आर्थिक सामाजिक त्यो लालसना सबै विषयमा चाहिँ कुरा गरिसकेका थियो। त्यसपछि उहाँले चाहिँ 3 भिजिट गरिसकेपछि उहाँले चाहिँ रेडियोमा के सुन्नुभएछ भने उद्घोषक तालिम प्लस टू गरेकालाई चाहिँ 15 दिनसम्मको फ्रीमा त्यो तालिम लिइसकेपछि मैले चाहिँ केही गर्न सक्छु अथवा म केही काम गर्न सक्छु, म फ्री बस्नुभन्दा म अहिले माइतमा फ्रीमा छु, अब मैले त्यो सरलाई पनि 1 वर्षको टाइम दिएको छु भनेपछि अब म चाहिँ यो रेडियो उद्घोषक तालिम लिन्छु भनेर उनी चाहिँ रेडियो उद्घोषक तालिम लिइन्। साँच्चै उनी मर्न तयार भएको मान्छे हो, अनि रेडियो उद्घोषक तालिम लिएपछि उनी बिस्तारै अहिले सामान्य एउटा रेडियोमा चाहिँ जोडिएर कार्यक्रमहरू चलाउने त्यसरी चाहिँ अब उनले आफूले चाहिँ अर्को जीवन पाएको चाहिँ महसुस गरेर मलाई चाहिँ अहिले जस तपाईँले गर्दा चाहिँ म बाँचेँ सर, नत्र म चाहिँ एकदम 100% म यो जीवन देखेर चाहिँ एकदम विचित्र थिएँ होइन, म चाहिँ मर्नेवाला नै थिएँ, सायद मर्थे पनि होला भन्ने कुरासम्म सेयर गर्नुभएको थियो। अब मानसिक स्वास्थ्यमा काम गर्दै जाँदा यो चाहिँ मेरो एउटा योलाई पनि एउटा अनुभवको रूपमा चाहिँ म एकदम सेयर गर्न चाहन्छु। यस्ता घटनाहरू बाँचेका मान्छेले अब वैदेशिक रोगका कारणले अब म चाहिँ नारायणीको पुलमा छु, म चाहिँ मर्न लागेको छु, तपाईँलाई एकचोटि चाहिँ फोन गरेँ भन्ने केसहरू छन्। त्यो जस्तो एक दिन एकजना बहिनी चाहिँ पासपोर्ट बनाउनु आउनु भएको रहेछ काउसतीमा, अब हामी त जिल्ला प्रशासनसँगै सूचना केन्द्रमा काम गर्ने, नर्मली म एक दिन के थियो त्यस्तो म चाहिँ फिल्ड नगइकन त्यो दिन त्यहीँ थिएँ, अनि अर्को अफिस काउन्सिलरले मलाई पासपोर्ट बनाउने क्रममा आउनुभएको एकजना बहिनी चाहिँ अलिक समस्यामा हुनुहुन्छ, यो बहिनीसँग चाहिँ तपाईँहरू चाहिँ अलिक मानसिक स्वास्थ्यमा काम गर्ने उहाँहरूसँग कुरा चाहिँ तपाईँहरूले गर्दा राम्रो हुन्छ भनेर त्यो काउन्सिलरले मलाई चाहिँ भन्नुभयो। भनिसकेपछि त्यो बहिनीसँग बसेर अलिकति केही कुरा गरियो त्यो दिन, परिचयका कुराहरू, अनि उहाँलाई साँच्चै किन के अरे यो मनमा कुराहरू खेल्ने, खान मन नलाग्ने, निन्द्रा लाग्ने भन्ने कुराहरू भएको थियो। श्रीमानसँग एउटा सानो कुरामा रिस उठेर म चाहिँ घर छोडेर अहिले माइतमा आएर बसेको। म चाहिँ अब जापान अथवा कुनै एउटा युरोप कुनै देश जाने हो, म चाहिँ अब त्यो घरमा चाहिँ सकेसम्म फर्केर जान नपर्ने भन्ने हिसाबले सोचेर चाहिँ उहाँ आउनुभएको। अनि कुरा गरेपछि त्यसको एक हप्तापछि म चाहिँ त्यो बहिनीको माइतीमा गएर कुराहरू गरेँ। उनमा लागेको, मनमा लागेको विभिन्न किसिमका कुण्ठाहरूमा कुराहरू भए, आफू श्रीमानसँग कुरा के कारणले बिग्रेर चाहिँ माइतमा बस्नुपर्ने यावत सामाजिक आर्थिक कुराहरूमा भए। त्यसपछि उनलाई चाहिँ मैले अर्कोचोटि भेट्न जानुभन्दा अगाडि आइतबार बेलुका मलाई फोन गरेर, सर म त यहाँ नारायणीको पुलमा छु, मर्न लाग्छु भनेर मलाई कल गर्नुभयो। अनि अब उहाँ त पासपोर्ट बनाउनु आएको मान्छे, मैले चाहिँ उहाँलाई हम्न फाल्नु भन्नुभन्दा पनि तपाईँ बाँच्नुभयो भने म चाहिँ भोलि तपाईँलाई 10 बजे चाहिँ भेट्छु नि त, यदि तपाईँ बाँच्नुभयो भनेर फोन राख्यो। त्यसपछि उहाँले आफैले भोलिपल्ट 10 बजे चाहिँ मलाई कल गर्नुभयो। कल गरिसकेपछि मैले त्यो कल उठाउन पाइनँ। पछि चाहिँ एकैचोटि 2 बजीतिर मैले फोन गरेँ। फोन गरेर, बहिनी म तपाईँलाई हिजो 10 बजे चाहिँ मैले भेट्छु भनेको थिएँ, तर ठिक छ म तपाईँलाई आज बेलुकातिर चाहिँ तपाईँको घरमा चाहिँ भेट्न आउँछु भनेर कुरा गरिसकेपछि त्यो बहिनीसँग चाहिँ म त्यो घरमा गएर होइन आफ्नो जीवनको महत्त्वको विषयमा अनि साँच्चै मनमा लागेका विभिन्न किसिमका सामाजिक कुण्ठाहरूको विषयमा कुराहरू गर्दै गएपछि उनी अलि अलिकति फरक, अलि आनन्द, अलि खुल्ला मनले कुराहरू गर्न सक्ने, खुल्ला कुराहरू खुलेर बोल्न थाल्ने भएर अब अहिले मलाई लाग्छ आजको मितिसम्म उहाँ जीवित हुनुहुन्छ भन्ने चाहिँ अनुभव छ।
यिनै सामग्रीहरूसँगै हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 078-50-14-06 फोन गर्न सक्नुहुनेछ। तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने काउसोती 3 सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 र परासीमा पनि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 सम्पर्क गर्न सक्नुहुन्छ। आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु। नमस्कार।